तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
अहिलेको लागि चाहिँ श्रोताबिन कार्यक्रमलाई अगाडि बढाउँ। आजको पछिल्लो एसपीएस समाचारबाट आजको मुख्य समाचारमा एक पुस्तामा एक पटक मात्र लागू हुने नीतिहरू आगामी आर्थिक बजेटमा समावेश गरिने प्रधानमन्त्री स्कट मोरिसनको भनाई, भिक्टोरियामा कोरोना भाइरसको औसत सङ्क्रमण दर घट्दै र नेपालमा चाहिँ हिजोसम्म थप 1500 जनामा कोरोना भाइरसको पुष्टि। संघीय सरकारद्वारा आगामी हप्ता सार्वजनिक गरिने आर्थिक बजेट दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा महत्त्वपूर्ण रहने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। ट्रेजरर जर्ज फ्राइडेनबर्गले अक्टोबर 6 तारिकको दिन सन् 2020-21 सालको आर्थिक बजेट सार्वजनिक गर्दैछन् र कोरोना भाइरसको महामारीका कारण देशको बजेट घाटामा रहने बताइँदा स्कट मोरिसनले उक्त बजेट एक पुस्तामा एक पटक मात्र देखिने दस्तावेज हुने बताएका छन्। आज राष्ट्रिय प्रेस क्लबको सम्बोधनमा बोल्दै उनले भने कि यो वर्ष विश्व अर्थतन्त्र 4.5% घट्नेछ, जुन सन् 2007 सुरु भएको विश्व आर्थिक मन्दी भन्दा 45 गुणा ठूलो रहेको पनि प्रधानमन्त्रीले बताए।
The scale of what is occurring today is incredibly sobering. Never before have we experienced a global recession of this magnitude in a truly modern interconnected world and global economy. No longer insulated by geography and old technology. Global recessions now occur in real time. So this budget will be necessarily different in scale to those we have seen in many generations.
साथै आगामी बजेटमा अस्ट्रेलियाको निर्माण उद्योगको विकासका लागि सरकारले 1.5 अर्ब डलर खर्च गर्ने पनि मोरिसनको भनाइ थियो। अर्कोतर्फ विपक्षी लेबर पार्टीका नेता एन्थनी एल्बनिजीले पनि देशको निर्माण उद्योगमा थप संख्यामा रोजगारी सिर्जना गर्न सरकारले लगानी गर्नुपर्ने माग गरेका छन्। रेल उद्योगको उदाहरण दिँदै उनले अस्ट्रेलियामै रेलका इन्जिन र डब्बाहरू किन बनाउन नसकिने भनी प्रश्न गरे।
There's a whole range of new products that we can make here as well. We have everything that goes into a battery. We have lithium, we have all of those rare earths. The second largest deposit of rare earths in the world. We should be using that to produce batteries, to produce solar panels, to produce more things here.
भिक्टोरियामा गत 3 महिनाभन्दा बढी समयमै पहिलो पटक कोरोना भाइरसका सक्रिय केसहरूको संख्या 300 भन्दा तल झरेको छ। गत 24 घण्टामा थप 15 जनामा कोरोना भाइरस पुष्टि हुँदा 2 जनाको पनि भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पछिल्ला मृत्युका साथ भिक्टोरियामा 800 जनाको कोरोना भाइरसले ज्यान लिएको छ। मेलबर्नको 14 दिने औसत सङ्क्रमण संख्या चाहिँ हाल 15.6 झरेको छ र हाल राज्यमा रहेका भाइरसका 299 सक्रिय केसमध्ये 135 जना वृद्ध स्याहार केन्द्रका कर्मचारी र बासिन्दाहरू रहेका छन् भने 45 अन्य चाहिँ स्वास्थ्य कर्मीहरू रहेको पनि बताइएको छ। यसै क्रममा भिक्टोरियाली प्रिमियर ड्यानियल एन्ड्रुजले राज्यमा सङ्क्रमितहरूको संख्या घट्दै जाँदा प्रतिबन्धहरू खुकुलो हुँदै जानेबारे भिक्टोरियालीहरू अब आशावादी हुन सक्ने बताएका छन्।
Once of course the health challenges dealt with in this latest phase, that's when we can really pivot to providing the economic repair, the confidence, the investment, so that this economy can lead our nation again.
न्यू साउथ वेल्समा चाहिँ लगातार 6 दिन पनि कोरोना भाइरसको एउटा पनि सामुदायिक सङ्क्रमण नभेटिएको अधिकारीहरूले बताएका छन्। एउटा स्थानीय सङ्क्रमण चाहिँ गत जुलाईको सूचीमा समावेश गरिएको भन्दै होटेल क्वारेन्टिनमा 3 जनामा भाइरस पुष्टि भएको पनि अधिकारीहरूको भनाइ छ। र प्रेमियर ग्ल्यारिस बेरजिक्लेन भन्छन् कि आगामी दिनहरूमा COVID-19 थप केसहरू भेटिन सक्ने सम्भावनाप्रति मानिसहरू सतर्क रहन जरुरी रहेको छ।
In a pandemic, we're going to get cases now and then. We're going to get potential outbreaks, but it's how you deal with them and how you manage those that matters. We can't expect there to be 0 cases indefinitely, and I certainly don't have that expectation, far from it. We know it only takes one person with the virus in a particular setting to have it spread very quickly.
क्विन्सल्यान्डमा गत 24 घण्टाभित्र एकजनामा पनि कोरोना भाइरस पुष्टि नहुँदा राज्यका रेस्टुरेन्ट बार र थिम पार्कहरूमाथिका प्रतिबन्धहरू थप खुकुलो बनाइने भएको छ। अधिकारीहरूका अनुसार हाल राज्यमा कुल 4 मात्र भाइरसका सक्रिय केस रहेका छन् र प्रेमियर एनेस्टेसिया प्यालेसले भन्छन् कि भवन बाहिर सञ्चालन हुने व्यवसायहरूका लागि प्रतिबन्धहरू खुकुलो बनाइए तापनि आफ्नो राज्यमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको चाहिँ आफूले हेर्न चाहेकी छैनन्।
I've had to make tough decisions to keep Queenslanders safe. And now we can focus on our economic recovery because of the decisions that we have made in relation to health. Queenslanders have a great lifestyle. It's wonderful to see people outdoors enjoying everything.
साथै आगामी हप्ताहरूमा विदेशबाट फर्किएर होटेल क्वारेन्टिनमा राखिनेहरूमा कोरोना भाइरस रहन सक्ने अवस्थामा चाहिँ राज्यका संक्रमणका केसहरू पनि बढ्न सक्ने उनले बताइन्। क्विन्सल्यान्डसँगको सीमावर्ती क्षेत्रमा रहेका उत्तरी न्यू साउथ वेल्सका 5 स्थानका बासिन्दाहरू उक्त राज्य प्रवेश गर्न पाउने भएका छन्। आज बिहान 1 लागू भएको उक्त नियमका साथ लिजमोर, बलिना, बायरन बे, रिचमन्ड भ्याली र ग्लेन इनेसका बासिन्दाहरू कुनै कारणका साथ पनि क्विन्सल्यान्ड प्रवेश गर्न पाउनेछन्। तर त्यसको लागि अनुमति पत्र चाहिँ लिनुपर्ने हुन्छ। साथै क्विन्सल्यान्डका बासिन्दाहरू पनि उत्तरी न्यू साउथ वेल्स प्रवेश गर्न पाउने भएका छन् र गोल्ड कोस्ट प्रहरी प्रमुख मार्क विलर भन्छन् कि राष्ट्रिय सेनाका सदस्यहरूद्वारा सीमावर्ती क्षेत्रका गस्ती बन्द गरिएपछि आफ्ना प्रहरीहरूले उक्त जिम्मा लिएका छन्।
So we did some planning around this and we were able to work out the resourcing we would need to make these border checkpoints efficient and we got the numbers that we needed from outside of our district.
यसै क्रममा न्यू साउथ वेल्समा लगातार 28 दिनसम्म एउटा पनि कोरोना भाइरसको सामुदायिक संक्रमण नभेटिएसम्म राज्यका अन्य स्थानका निवासीहरूका लागि चाहिँ आफ्नो राज्य बन्द रहने पनि क्विन्सल्यान्ड सरकारको भनाइ छ। विदेशमा अलपत्र परेका 100 अस्ट्रेलियालीहरूको इमेल सार्वजनिक गर्ने आफ्नो गल्तीप्रति भन्दै विदेश मामिला र व्यापार विभागद्वारा माफी मागिएको छ। कोरोना भाइरसका कारण सीमा बन्द भएपछि स्वदेश फर्कन चाहने अस्ट्रेलियालीहरूको सहयोगका लागि काम गर्ने क्रममा गल्तीले 1,000 बढी मानिसहरूको इमेल सार्वजनिक गरिएको डिफ्याटको भनाइ छ। तर सामूहिक रूपमा मानिसहरूलाई सम्पर्क गर्न पठाइएको इमेलमा मानिसहरूको अन्य व्यक्तिगत जानकारी चाहिँ सार्वजनिक नभएको पनि सरकारी अधिकारीहरूको भनाइ छ। नेपालमा बुधबार एकै दिनमा 1,559 नयाँ कोरोना भाइरस संक्रमण देखा परेको छ भने 7 भाइरसका कारण मृत्यु भएको छ। फेला परेका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकाभित्र रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा पुष्टि भएका संक्रमितहरूको सङ्ख्या 77,800 नागेको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले निको भएर घर फर्कनेहरूको सङ्ख्या चाहिँ 56,000 पुगेको पनि बताएका छन् र गत भदौ महिनादेखि प्रत्येक दिन 1,000 बढी संक्रमित देखिँदै आएका छन्। अहिले देशभर सक्रिय संक्रमण 20,000 बढी छ भने मृत्यु हुनेहरूको सङ्ख्या 498 पुगेको छ। र नेपाल सम्बन्धी एक अर्को समाचारमा मेडिकल क्षेत्रमा सुधारको माग गर्दै गत 17 अनशनरत रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कदै गएको बताइएको छ। 6 विभिन्न माग राख्दै अनशनमा बसेका डाक्टर केसीको हाल त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जुम्लामा 19 पटक सत्याग्रह थालेका डाक्टर केसीको अवस्था बिग्रिएपछि 8 अघि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको थियो। यसैबीच नेपाल चिकित्सक सङ्घले डाक्टर केसीको जीवन रक्षा गर्न सरकार समक्ष आग्रह गरेको छ। अब संयुक्त राज्यतर्फ लागू जहाँ आगामी नोभेम्बरको राष्ट्रपति निर्वाचन अन्तर्गत भएको पहिलो राष्ट्रपतीय बहसमा आफ्नो जित भएको डोनाल्ड ट्रम्पले बताएका छन्। हिजोको उक्त बहस अमेरिकी इतिहासकै सबैभन्दा नराम्रो रहेको प्रतिक्रिया सञ्चार माध्यमहरूमा व्यक्त गरिँदा ट्रम्पले चाहिँ आफ्नो बहसको क्रममा अप्नाइएको शैलीको बचाउ गरेका छन्। केही विज्ञहरूले ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेन बीचको बहस अराजक रहेको भनी बताइरहेका छन् र मिनेसोटामा आयोजना भएको एक र्यालीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतिले आफ्नो प्रतिद्वन्दीको पर्दाफाश गरेको पनि दावी गरे।
And I've got news for Joe. If you ever became president, you have to deal with some of the toughest people in the world. And Chris Wallace is very, very easy by comparison, I will tell you. I know them all. Liberal media is upset that I took the fight to Biden and exposed his very dangerous agenda.
अर्कोतर्फ जो बाइडेनले चाहिँ अमेरिकामा 2,00,000 बढीको मृत्युको कारण बनेको कोरोना भाइरस महामारी बारे चाहिँ ट्रम्पले केही नबोलेको आरोप लगाए.
He said it'll be gone by Easter. It will go away in the warm weather. He told us it would just go away like a miracle. And then maybe if we injected bleach in our arm, we may be okay. He thinks we'll forget about how badly he mismanaged this pandemic and cost us more so far than 205,000 lives and counting.
अब खेलकुद सम्बन्धी समाचारमा लागौ. फ्रेन्च ओपन टेनिस प्रतियोगितातर्फ, जसमा खुट्टाको चोटका कारण अमेरिकी ग्रान्ड स्ल्याम च्याम्पियन सेरेना विलियम्स प्रतियोगिताबाट बाहिरिएकी छन्. आफ्नो 24 ग्रान्ड स्ल्याम जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएकी 39 वर्षीय विलियम्सले कम्तीमा 2 हप्ता आराम गर्नुपर्ने बताइएको छ. र फ्रेन्च ओपनमा अहिलेको लागि आफ्नो यात्रा अन्त्य भएको बताउँदै उनले यस वर्षका अन्य प्रतियोगिताहरूमा पनि आफू सहभागी नहुने सम्भावना पनि रहेको बताएकी छन्.
I love playing tennis, obviously. I love competing and I love being out here. It's my job. It's been my job. And I'm pretty good at it still, so until I feel that I'm not good at it, then I'll be like, "Oh, okay."
अमेरिकी टेनिस च्याम्पियन सेरेना विलियम्स र टेस्मेनियामा चाहिँ 14 वर्षपछि पहिलो पटक राष्ट्रिय स्तरको बास्केटबल क्लब स्थापना गरिएको छ. राष्ट्रिय बास्केटबल लिगमा 10 टोलीको रूपमा आगामी वर्षदेखि सहभागी हुने उक्त क्लबको नाम ज्याक जम्पर्स राखिने निर्णय पनि गरिएको छ. यसअघि होबार्ट डेभिल्स नामक क्लब एनबिएलमा रहेको थियो, तर आर्थिक समस्याका कारण उक्त क्लब बन्द भएपछि लिगमा टेस्मेनियाको उपस्थिति रहेको थिएन. अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 84 रुपियाँ 92 पैसा, 71 अमेरिकी सेन्ट र 61 युरो सेन्ट प्राप्त हुनेछ. अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण र पर्थमा पानी पर्ने र 18 डिग्री अधिकतम तापक्रम रहनेछ. एडलेडमा चाहिँ प्राय घाम लाग्दै 30 डिग्रीसम्म अधिकतम तापक्रम पुग्नेछ. मौसम सफा रहने मेलबर्नमा 26 डिग्री, होबार्टमा हावाहुरीसहित प्राय घाम लाग्ने र 22 डिग्री अधिकतम तापक्रम त्यहाँ रहनेछ. त्यस्तै क्यानबेरादेखि वोलोङ्गङ, सिडनी र न्युकासलसम्म पनि मौसम सफा र अधिकतम तापक्रम रहनेछ. क्यानबेरामा 23 र सिडनीमा 25 डिग्री, ब्रिस्बेनमा 29 डिग्री, केन्समा आंशिक बदली र 30 डिग्री रहनेछ भने डाविनमा घाम लाग्ने र 35 डिग्रीसम्म त्यहाँको अधिकतम तापक्रम पुग्नेछ. यसका साथ आजको एसपीएस समाचार यति नै.
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ. लाइक, शेयर र कमेन्ट गर्नुहोस्. SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.